भूटानी शरणार्थीको कथा व्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सम्बतको नयाँ वर्ष सन् 2012 अवसरमा शरणार्थी शिविरमा बसेका, पुनर्वास भएर विभिन्न मुलुक पुगेका भूटानी शरणार्थी सहित रेडियो सुन्ने तपाईँ सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक भूटानी शरणार्थी पुनर्वास प्रक्रियासँगै देखिएको परिवर्तनको स्वरूपका बारेमा केन्द्रित छ। पुनर्वास हुने भूटानी शरणार्थीको संख्या बढेसँगै शरणार्थी सहायतामा संलग्न तथा शरणार्थी आबद्ध संस्थाहरूमा भएको जनशक्ति कटौतीका बारेमा चर्चा गर्छौ।
अब दुईटा क्याम्प घटिसकेपछि डेफिनेटली त्यो संख्यामा चाहिँ कर्मचारीहरूको आवश्यकता पर्दैन।
तेस्रो देश पुनर्वासले सहायतामा संलग्न संस्थाहरूमा मात्रै होइन शरणार्थी आबद्ध संस्थाहरूको भूमिकामा पनि परिवर्तन र जनशक्ति अभाव भएको छ।
अब एउटा प्रतिनिधि 1 महिना अगाडि हिँडिन्छ, त्यसलाई पनि एउटा मिलाएर राख्नु पर्यो त्यो क्याम्पमा। अन्तिम रूप भनेको खाना हो, खाना त दिने सक्नु पर्यो नि त। अनि फेरि भएन अर्को दिन अर्को एसिस्टेन्ट हिँडिन्छ, त्यसो गर्दाखेरि समस्या चाहिँ भइरहेको छ कि।
भूटानका कुरा, शिविरभित्र कार्यक्रम तथा शरणार्थी मुद्दाबारे पुनर्वास भएका भूटानीले पठाएको इमेल पनि छ। अहिले चाहिँ शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
तेस्रो देश पुनर्वास हुने शरणार्थीको संख्या 58,430 पुगेको छ। सबैभन्दा धेरै शरणार्थी अमेरिका पुनर्वास भएका छन्। अहिलेसम्म 49,012 जना शरणार्थी अमेरिका पुनर्वास भएका छन्। यसै गरी अस्ट्रेलियामा 3,197 जना, क्यानाडामा 4,213 जना र डेनमार्कमा 612 जना पुनर्वास भएका छन्। यसै गरी बेलायतमा 111 जना, नेदरल्याण्डमा 324 जना, नर्वेमा 372 जना र न्यूजील्याण्डमा 589 जना भूटानी शरणार्थी पुनर्वास भएका छन्। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको झापा दमकमा रहेको कार्यालयले दिएको जानकारी अनुसार अब शरणार्थी शिविरमा 54,993 जना भूटानी शरणार्थी छन्। यी मध्ये पनि 41,402 जनाले पुनर्वासको लागि इच्छा पत्र भरेका छन्। बाँकी 13,591 जना भूटानी शरणार्थीको भने पुनर्वासमा कुनै चासो छैन। शरणार्थीको मानवीय सहायताको लागि भन्दै सन् 2008 तेस्रो देश पुनर्वास कार्यक्रम शुरू भएको हो। मोरङको शनिश्चरी शरणार्थी शिविरमा आज चित्रकला प्रदर्शनी भएको छ। युवा मैत्री केन्द्र शनिश्चरी र इफोका भूटानले प्रदर्शनी गरेका हुन्। प्रदर्शनीमा 100 बढी भूटानी चित्रकारले बनाएका 250 वटा चित्र राखिएको छ। प्रदर्शनीको शनिश्चरी शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव चम्पसिंह राईले उद्घाटन गर्नुभयो। प्रदर्शनी शरणार्थी शिविर पस्ने मूल सड़क आसपासमा भएको हो। खुदनाबारी शरणार्थी शिविरमा भएको समूह नृत्य प्रतियोगिताका 3 उपाधि ड्रुक मोडल स्कूलको समूहले जितेको छ। अस्ति बुधबार भएको प्रतियोगितामा शरणार्थी शिविरका 2 र स्थानीय 2 गरी 4 स्कूलका दर्जन बढ़ी समूह सहभागी थिए। प्रतियोगितामा शरणार्थी शिविरको सनराइज एकाडेमीले सान्त्वना पुरस्कार पायो। प्रतियोगितामा शरणार्थी शिविर बाहिरको भानु निम्न माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयका विद्यार्थीका समूह सहभागी थिए। प्रतियोगिता शरणार्थी शिविरको सनराइज एकाडेमीले गरेको हो। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि भूटानी शरणार्थी पुनर्वास हुने क्रम बढ्दै गएको अवस्थामा शरणार्थी सहायतामा संलग्न संस्था तथा शरणार्थी आबद्ध संस्थाहरूमा भएको जनशक्ति कटौतीको सन्दर्भमा चर्चा गरौं। सन् 90 को दशकमा शरणार्थी बनेका भूटानीहरूलाई सन् 1992 विभिन्न सहायता संस्थाहरूको प्रत्यक्ष संलग्नतामा सहयोग शुरू भयो। केही वर्ष अघिसम्म झापा र मोरङमा सहायता संस्थाहरूको खुप्पै चहल पहल देखिन्थ्यो। पछिल्लो समय सहायता संस्थाहरूले आफ्नो कामको प्रकृति परिवर्तन नगरे पनि जनशक्ति कटौती गरेका छन्। यही हप्ता मात्रै लुथरन विश्व महासंघले 1 दर्जन कर्मचारीलाई विदा गर्यो। बहुसांस्कृतिक मनोसामाजिक संस्था टीपीओ नेपालले 6 जना कर्मचारीलाई विदाई गर्यो। आमदाले पनि 10 जना भन्दा धेरै कर्मचारी कटौती गरेको छ। शरणार्थीलाई कानूनी सहायता दिइरहेको झापा बारले पनि शरणार्थी शिविरबाट केही संख्यामा वकिलहरू फिर्ता गर्ने जनाएको छ। 1,00,000 हाराहारीमा रहेका भूटानी शरणार्थी मध्ये आधा भन्दा धेरै शरणार्थी तेस्रो देश पुनर्वास भइसके। यस्तो अवस्थामा नयाँ वर्षमा सहायता संस्थाहरूले बनाएको योजना तथा सहायता संस्थाहरूले गरेको कर्मचारी कटौती र यसको प्रभावबारे साथी गोपाल गर्तौला।
भूटानी शरणार्थीहरूको पुनर्वास सँगसँगै शरणार्थी शिविरको संख्या समेत घटिसकेको छ। बितेको एक वर्षमा दुईवटा शरणार्थी शिविर बेलडागीमा ल्याएर मिसाइए, गोलधाप र टिमाई शरणार्थी शिविर। यो सँगसँगै कतिपय सहायता संस्थाले कर्मचारीहरू ठूलो संख्यामा कटौती गरिरहेको र यसले शरणार्थीहरूले पाउने सेवामा के कस्तो असर पार्ला त भन्ने सन्दर्भ र सेरोफेरोमै कुराकानी गर्ने सिलसिलामा म अहिले एसियाली चिकित्सक संगठन आमडाको भूटानी शरणार्थी सहायता परियोजनाका निर्देशक डाक्टर मधुरीमा भद्रा भएठाउँ आइपुगेको छु। डाक्टर साहब, के छ शरणार्थी सहायता सम्बन्धी यहाँहरूको आउँदो वर्षको काम कसरी चल्छ?
क्याम्प क्याम्पमा काम गर्ने हाम्रो स्टाफहरू घटेको छ, तर घट्ने क्रम चाहिँ जुन क्याम्प बन्द भएको छ त्यो क्याम्पको मात्रै स्टाफहरू घटेका छन्। त्यसैले अब रहने क्याम्पमा चाहिँ स्टाफको कटआउट भएको छैन।
शंका अर्थात दुविधा के छ भने सहायता संस्थाहरूले आफ्नो परियोजना आफ्नो काम घटाउँदै घटाउँदै लगेर छट्टै छोडेर उठेर जालान् कि भन्ने मान्छेहरूलाई जुन चिन्ता छ नि, उनीहरूको यो चिन्ताको बारेमा तपाईँको के भन्नु छ?
तर म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भने उहाँहरूले चिन्ता लिनु पर्दैन, किनभने उहाँहरूलाई सेवा दिएर आइराखेको संस्थाहरूले कहिले पनि उहाँहरूलाई उपलब्ध गराइराखेको सेवा चाहिँ चट्ट छोडेर चाहिँ जाँदैन, जान पनि मिल्दैन।
आम्डामा तपाईँ आफ्नै अनुभव पनि भनिदिनुहोस् न, कस्तो रह्यो बितेको वर्ष?
कतिपय ठाउँमा अलिक कठिनाइहरू पनि आएको छन्, किनभने यो रिलोकेसनको कारणले गर्दाखेरि कुनै हाम्रो स्पेसल निड्स भएको पेसेन्टहरूलाई उहाँहरूलाई एक्स्ट्रा केयर दिनुपर्ने हुन्छ, अनि कहिले कहिले त्यो जुटाउन गाह्रो भन्दाखेरि पनि अब लजिस्टिकली आफ्नो नर्मल काम पनि गर्दै गर्नुपर्छ र त्यो पनि जुटाउनको लागि चाहिँ हामीलाई कहिले कहिले कोर्डिनेसनमा चाहिँ च्यालेन्ज आएको छ भन्छु।
शरणार्थीहरूको संख्या घटिरहेको अवस्थामा सहायता संस्थाहरूका गतिविधि, उनका परियोजना, सहायता संस्थाका परियोजनाहरू समेत पनि घट्दै गएको जुन अवस्था छ, यसले ठूलो संख्यामा हुँदाखेरि चाहिँ एक ढंगले व्यवस्थापन गर्नका लागि जुन फ्रेम, जुन सिस्टम तपाईँहरूको थियो त्यो घट्दाखेरि सेवाको गुणस्तर त्यही रूपमा कायम होला भन्ने कुरामा कसरी विश्वस्त गराउनुहुन्छ तपाईँ?
एउटा त कुनै पनि सेवाको सुविधा घट्ने छैन भनेर, र अर्को चाहिँ के याद गर्नुपर्छ भने आफ्नो जुन जुन शिविरमा अब स्वास्थ्य संस्था बाँकी हुन्छ नि, त्यहाँ त पहिल्यैदेखि चलिआएको प्रत्येक युनिट त चलि नै राखेको हुन्छ, र स्वास्थ्य सेवाको गुणस्तर पनि घट्नेवाला छैन। शरणार्थीहरूले पाइराख्नु भएको यो स्वास्थ्य सेवाको कुनै पनि इकाइ पनि घट्ने छैन र त्यसको गुणस्तर पनि वास्तवमा घट्ने छैन। यसो हेर्दाखेरि कर्मचारीको जनसङ्ख्या घटेको जस्तो देखे पनि तर चाहिँदो जनशक्ति चाहिँ छ प्रत्येक संस्थामा, आमदामा पनि छ र रहि नै रहन्छ। परुन्जेलसम्म जति जनशक्तिको आवश्यकता हुन्छ त्यतिन्जेलसम्म चाहिने जनशक्ति चाहिँ रहि नै रहन्छ।
सन् 2012 सुरु सँगसँगै कतिपय शरणार्थी सहायता संस्थाहरूले आफ्नो कर्मचारी संयन्त्रमा ठूलो कटौती गरेको पनि सुनिएको छ। म अहिले चाहिँ यही विषयको कुराकानी नियमित गर्न बहुसांस्कृतिक मनोसामाजिक संस्था टिपिओ नेपालको दमक 10 स्थित कार्यालयमा आइपुगेको छु। मेरो अगाडि हुनुहुन्छ टिपिओका चिकित्सा मनोवैज्ञानिक शालिग्राम भट्टराई। भट्टराईजी, तपाईँहरूले पनि यसपालि कर्मचारी त कटौती गर्नुभयो नि होइन?
हो,
टिपिओ त करिब 4-5 वर्ष यता मात्रै शरणार्थी समाजमा काम गरिरहेको संस्था हो। अब यसरी कर्मचारी घटाउँदा शरणार्थीले पाउने सुविधा पनि त घट्दो होला नि?
यसरी एक्कासी मतलब संख्याहरू घट्दाखेरि र बाहिरबाट हेर्दाखेरि सेवाग्राहीले सेवा कम पाउने हो कि शरणार्थीले जुन रूपमा पहिलादेखि सेवा पाउँदै आइराखेका थिए त्यो किसिमको सेवामा केही धक्का पुग्ने हो कि भन्ने जस्तो महसुस त हुन्छ जनसमुदायलाई, तर हामीले त्यो हुन दिने छैनौँ। किन भन्दाखेरि जति अहिले हामीसँग परामर्शदाताहरू हुनुहुन्छ, काउन्सिलरहरू हुनुहुन्छ, उहाँहरूले जुन हिसाबले पहिलादेखि काम गरिरहनु भएको थियो, जुन हिसाबको सेवा उहाँले दिनुभएको थियो शरणार्थीको लागि, त्यो प्रक्रियामा आज आउने छैन। यो वास्तवमा टिमाई क्याम्पलाई जब शनिसरे र बेलडाङ्गी सारियो यसपछि स्वाभाविक रूपले पनि केही काउन्सिलरहरूलाई घटाउनु पर्थ्यो। त्यो एउटा नियमित प्रक्रियालाई मात्रै हामीले अपनाएको हो, तर हाम्रो काममा हाम्रो गुणस्तरमा कति पनि बाधा पुर्याउने छैन।
शरणार्थी शिविरमा काम गरिरहने अरू संस्थाहरूले पनि धेरै स्टाफ कटौती गरेका छन्। आम रूपमा चाहिँ अब शरणार्थीहरूलाई हामीसँग काम गर्ने हामीलाई हाम्रा लागि सहायता पुर्याउने संस्थाहरू चाहिँ उठ्दै अथवा कम हुँदै गए, यसले सेवा र शरणार्थी संरक्षण को कुरा उनीहरूको विषयलाई प्राथमिकता दिने कुरामा केही निराशा आउला भन्ने चिन्ता छ नि। शरणार्थीको तहबाट व्यक्त यो चिन्तालाई यहाँ कुन रूपमा हेर्नुहुन्छ?
अहिले टिमाई क्याम्पबाट शनिसरे र बेलनागीमा जुन सर्ने क्रममा यति बेला ती सर्ने शरणार्थीहरूमा केही त्यस्तो किसिमको भावना आउनु स्वाभाविक हो र पनि हामीहरूबाट हुने जुन किसिमको सेवा छ जुन किसिमको मद्दत हामीले पुर्याइराखेका छौँ जुन किसिमको परामर्श हामीले जुन मनोसामाजिक परामर्श हामीले दिइराखेका छौँ त्यसमा कति पनि आँचाउने छैन।
सहायता संस्थाहरूले ठूलो संख्यामा कर्मचारी कटौती गरिरहेको अवस्थामा शरणार्थीले पाइरहेको सेवा सुविधामा पनि कमी आउला कि भन्ने जुन शंका र संशयको कुरा छ म यही विषयको कुराकानीको क्रम जोड्दैछु। अहिले मसँग हुनुहुन्छ लुथरन विश्व महासंघका पूर्वाञ्चल संयोजक ध्रुवराज पण्डित। ध्रुवराजजी, यसपालि तपाईँहरूको संस्थाले पनि कर्मचारी निकै कटौती गर्यो अघि?
कटौती गर्यो नै भन्नुपर्छ, किन भन्दा हामीले अहिले अब यो डिसेम्बरको अन्त्यमा दुईटा क्याम्प पूर्वतिरका क्याम्प खाली गराइसकेका छौँ। त्यसकारण पहिला सातवटा क्याम्प सञ्चालन गर्नलाई जति स्टाफ चाहिन्थ्यो अब दुईटा क्याम्प घटिसकेपछि डेफिनेटली त्यो संख्यामा चाहिँ कर्मचारीहरूको आवश्यकता पर्दैन र डोनरहरूले पनि अब तिमीहरूको संख्या एकदमै घटिसक्यो। हामी भुटानी शरणार्थी साथीहरूकै कुरा गर्ने हो भने 110,000 पुगेको थियो त्यो संख्या भने अहिले चाहिँ जम्मा 52,000 झरिसक्न लागेको छ भने त्यो म्यानेजमेन्ट पक्कै पनि अलिकति सानो समूहले गर्न सक्छ भन्ने मान्यतामा केही संख्या घटेको छ।
यो संस्थाबाट लुथरनबाट चाहिँ यसपालि कतिजनालाई विदा गर्नुभयो तपाईँले? अब
दुईटा क्याम्प र अनि हाम्रो कामको बोझ घटेको हिसाबले चाहिँ 12 साथीहरूलाई चाहिँ विदाई गर्न हामी बाध्य भयौँ।
ती त नेपाली स्टाफ थिए, अनि भुटानी शरणार्थी स्टाफ पनि त हुन्छ नि तपाईँहरूका?
भुटानी शरणार्थी स्टाफ पनि के हो भन्दा दुईटा क्याम्प जुन यता मर्ज भइसकेपछि यताको क्याम्प चलाउनलाई आवश्यक जति हामी अझै पनि राखिराखेका छौँ। उहाँहरू यता आइसकेपछि त्यही संख्यामा चाहिँ हुँदैन तर आवश्यक मात्रा भन्दा बढी चाहिँ हामीले कटौती गरेका हौँ। अब त्यसलाई यसरी भन्नुपर्ने हुन्छ, शरणार्थी कर्मचारीहरूको संख्या लुथरनले गरेका कामको लागि मात्रै पनि 250 संख्या थियो तर अहिले घटेर 150 झरेको छ। किन भन्दा हाम्रा क्याम्पहरू मर्च भए, क्याम्पभित्रका प्रोजेक्टहरू केही अब कम भएका छन्।
कतिपय कर्मचारी कटौती गर्दाखेरि चाहिँ विशेषज्ञ अर्थात् सम्बन्धित क्षेत्रको विज्ञ पनि जाला, शरणार्थी संख्या घटे पनि त्यस्तो विशेषज्ञ व्यक्तिबाट पाउने सुविधा त शरणार्थीहरूले नपाउने अवस्था रहन्छ नि?
त्यसो पनि होइन, अर्गनाइजेसनले लुथरन विश्व महासंघ भनेको चाहिँ नेपालमा 27-28 जिल्लामा हामी काम गर्छौँ। यो भुटानी रिफ्युजी प्रोजेक्ट एउटा प्रोजेक्ट मात्रै हो, त्यसकारण हाम्रा विज्ञतामा हाम्रो विज्ञ एक्सपर्टिजहरूमा हामीले केही कमी गरेका छैनौँ। कुनै पनि क्षेत्रको विज्ञतामा अहिलेसम्म चाहिँ कमी गरिसकिएको नै छैन, किनभने अर्गनाइजेसनले आफ्नो अर्गनाइजेसनले मेन्टेन गर्न सक्ने कुराहरू हेरेर मात्रै पोजिसन कटौतीको लागि सिफारिस गर्छ अथवा स्वीकृति दिन्छ, किनभने एक्सपर्टिजलाई उनीहरूले पनि ख्याल गर्छ र अर्गनाइजेसन अब जस्तो हामी इन्टरनेसनल अर्गनाइजेसन हो, यसले त झनै आफ्नो एक्सपर्टिज कहाँ छ त्यहाँनिर चाहिँ हामी चुक्छौँ है भन्ने हिसाबले पनि गरेका हुन्छ। त्यसो भएर त्यस्तो भएको छैन, हाम्रो कुनै पनि कुरा न हामीले डिस्ट्रिब्युसन गर्ने त्यो स्ट्यान्डर्डमा कमी गरेका छौँ, कुनै पनि सुविधाहरू कुनै पनि मान्यता हामीले जुन अप्नाइरहेका मान्यताहरू छन् त्यो मान्यता भन्दा कम गरिएको छैन।
पुनर्वास हुने शरणार्थीको संख्या बढेसँगै सहायता संस्थाहरूको स्वरूपमा मात्रै होइन शरणार्थी समाजमा पनि परिवर्तन देखिन्छ। 7 शरणार्थी शिविरमा बस्ने भुटानीहरू अहिले 6 शरणार्थी शिविरमा छन्। केही दिनमै उनीहरू 5 शरणार्थी शिविरमा सीमित हुँदैछन्। शरणार्थी शिविरमा भुटानीको संख्या घटेपछि शरणार्थी हितका लागि गठित विभिन्न संघ संगठनहरूमा क्रियाशील शरणार्थीको संख्या पनि घट्दै गएको छ। शरणार्थी आबद्ध संस्थाहरूमा क्रियाशीलहरूको भूमिकामा भएको परिवर्तन र चुनौतीबारे साथी साबित्रा ढुङ्गाना:
खुदुनाबारी शरणार्थी शिविरको मेलमिलाप केन्द्रमा आइपुगेको छु। एकजना महिला
द्रौपदा चापामाई, म मेलमिलाप केन्द्रको एउटा सदस्य हो।
तपाईँले गर्ने कामहरू चाहिँ के के छन्?
मैले गर्ने कामहरू जिम्मेवारी भनेको अब कुनै केसहरू आयो भने हेर्ने, कस्तो किसिमको आउँछ त्यही अनुसारको मिलाउन सक्नेमा मिलाउने, मिलाउन नसक्ने अवस्थाको आएको छ भने पठाइदिने।
तपाईँहरूको जिम्मेवारी चाहिँ घट्दैछ कि बढ्दैछ?
मान्छे कम्ती भयो, काम मान्छे कम्ती भएपछि त मुद्दा पनि त कम्ती हुन्छ नि।
यहाँको चाहिँ नाम थर्की पर्यो।
मेरो केवल राम वाग्ले हो, B3 40 हो, 8 नम्बर।
के गर्नुहुन्छ तपाईँ?
सब सेक्टर हेड हो।
ए, तपाईँका जिम्मेवारीहरू चाहिँ के के छन्?
कसो गर्दा सहज हुन्छ, सहज पारिदिने कामहरू गर्छु, रासिनहरू वितरण गर्ने, कति कति पाउँछन् उनीहरूलाई राम्ररी हेरेर दिने।
अहिले त तेस्रो देश पुनर्वासको कारणले शरणार्थीको संख्या घट्यो, तपाईँको जिम्मेवारी चाहिँ घट्या छ कि छैन?
जिम्मेवारी घटेको छैन, बरु हामीहरूलाई अझै जिम्मेवारीमाथि अझै अरू कठिनाई भइरहेको छ। जनता कमी भए राम्ररी काम गर्न सक्ने जान्ने जनताहरू धेरै रिसेटल गइसके, अनि यहाँ अरू रहेकाले त्यति राम्रोसित सक्दैनन् गर्नलाई, उनीहरूलाई असुविधा हुँदाखेरि आफूले बोझ बोक्नु परेको छ। अहिले वरपर बीच बीचका गइसके अनि एक्लै भएका छन्, उनीहरू पनि आउँछन्, आएर हामी यसरी एक्लो भयौँ, हामीहरूलाई सार्दे एकै ठाउँ जम्मा गर्दै हामी पनि ग्रुप भएर बस्न पाए राम्रो हुन्थ्यो भन्ने पनि आउँछन्।
खुदुनाबारी शरणार्थी शिविरको शिविर व्यवस्थापन समितिमै काम गर्ने एकजना शरणार्थी:
मेरो नाम धनपति नेवानी, म सेक्टर बी को सेक्टर हेड हो।
एउटा सेक्टर हेडले गर्नुपर्ने कामहरू चाहिँ के हुन्छन्?
सेक्टरमा साना तिना झमेला झै झगडाहरू हुन्छन्, त्यहाँदेखि लिएर गएर अब मृत्यु रिपोर्ट, बढाइको रिपोर्टहरू ल्याउनुपर्ने हुन्छ, त्यसको दर्ता गर्नुपर्ने हुन्छ आरसिओकोमा लगेर, विभिन्न कुराहरू, अब कुन युनिट सेक्टरमा कहाँ प्रतिनिधिहरूकोबाट कमी कमजोरी भयो भने त्यहाँ पनि पुग्नुपर्ने अवस्थाहरू हुन्छ, अरू जनताबाट कमी कमजोरी भएर प्रतिनिधिहरूमाथि कोही बेला हमला पनि गर्छन्, त्यहाँ पनि पुग्नुपर्ने अवस्थाहरू हुन्छ र त्यो जिम्मेवारी निभाउनु पर्ने हुन्छ सेक्टर हेडले।
शरणार्थीको संख्या घटेपछि तपाईँले गर्नुपर्ने काम
जति मान्छे थोरै त्यति काम गर्नु धेरै अप्ठ्यारो गाह्रो परिरहेको हुन्छ, किनभनेदेखि हाम्रो विभिन्न स्कूल भनौँ, आम्डा भनौँ, यता एजेन्सीका भवनहरू भनौँ, हाम्रो विभिन्न क्षेत्रमा त्यो सबै कुराहरू हामीले नै गर्नुपर्ने भएका कारणले गर्दाखेरि अहिले जति मान्छे कम्ती भयो त्यति गर्न हामीलाई गाह्रो परिरहेको छ, मान्छे पुर्याउन अप्ठ्यारो अवस्थाहरू भइरहेको छ, अहिले अलि अप्ठ्यारो अवस्थाहरू भइरहेको छ।
प्रशासनिक फाँटमा काम गर्ने एकजना शरणार्थी, के हो यहाँको नाम थर?
बलाराम नेउपाने, C1 हतामा 20 हो।
तपाईँको खास जिम्मेवारीहरू चाहिँ के के छ यहाँ?
मेरो जिम्मेवारी चाहिँ सबै फाँटका सबै सिबिओसीहरूसँग सम्झौता हुन्छ, सबैतिरको केसहरू, जन्मदरदेखि मृत्यु दर, त्यहाँबाट कति जनसङ्ख्या छन् र कति अब पुनर्वास गइसके र कतिको चाहिँ नन इन्ट्रीहरू छन्, कति अब फोटो एब्सेन्टिजहरू छन् र कति पुनर्वासमा गएका मान्छेहरूको आदिको समस्या छ, कतिका हट पाका छन्, कोहीको सेन्सेस नै छैन र अनि सीएमसी भित्रको बडीलाई कसरी परिचालन गर्ने?
दिनदिनै शरणार्थीको संख्या घटिरहेछ, यति बेला त तपाईँहरूको जिम्मेवारी पनि घटिरहेको होला नि होइन?
त्यसरी चाहिँ यो घट्दो रहेनछ, जस्तै अब जति रहेका मान्छेहरू छन् अल्झो भएर बसेका मान्छेहरू छन् समस्यामा, केहीमा केसमा, कि त घरेलु केहीबाट, कि त परिवार छोडिएर वञ्चित भएका मान्छेहरू, यस्तै अब कि त विवाही गरेर बाहिर बसे गएका छन्, कोही भित्रकाले बाहिरका ल्याएका छन्, यस्ता कुराहरूको अल्झो भएर बस्ने मान्छेहरू मात्रै छन्। जनघनत्व घटेको बेला रेस्पोन्सिबिलिटी पनि घट्छ भन्ने चाहिँ यो देखाइ बाहिरको देखाइ मात्रै हो।
जिम्मेवारी वहन गर्ने सिलसिलामा आउने चुनौतीहरू चाहिँ घट्या छन् कि बढ्या छन्?
बढेको छ, यहाँ पहिलेको जस्तो मान्छेहरू एजुकेटेड छैन, नभए यहाँ थोरै मान्छे एजुकेटेड छन्, संस्था चलाउन पनि समस्या छ। अब एउटा प्रतिनिधि एक महिना अगाडि हिँडिन्छ, त्यसलाई पनि एउटा मिलाएर राख्नु पर्यो त्यो क्याम्पमा, अन्तिम रूप भनेको खाना हो, खाना त दिने सक्नु पर्यो नि त, अनि फेरि भएन अर्को दिन अर्को एसिस्टेन्ट हिँडिन्छ, अर्को सेक्टरको हिँडिन्छ, अर्को सेक्टरको हिँडिन्छ, त्यसो गर्दाखेरि समस्या चाहिँ भइरहेको छ कि।
खुदुनाबारी शरणार्थी शिविरका सचिव टिकाराम राई, भर्खरैको यो तेस्रो देश पुनर्वास जाने शरणार्थीको तथ्याङ्क हेर्दा शिविरमा भएका शरणार्थी भन्दा तेस्रो देश जाने शरणार्थीको संख्या बढिया छ, तपाईँहरूको जिम्मेवारी त घट्यो होला है?
मेन तर घटेर गएको अवस्थाहरू छ र जिम्मेवारी भनेको चाहिँ घट्दो जनसङ्ख्या र बढ्दो जिम्मेवारी भइरहेको अवस्थाहरू छ। नन एन्ट्री, फोटो एब्सेन्टिज, जेबिटी केसेस, मिक्स म्यारिज र असाइलम सिकर्सहरूको चाप बढी भएको हुनाले, उहाँहरूबाट प्रेसर बढी आएको हुनाले क्याम्प व्यवस्थापन समितिलाई चाहिँ यसमा चाहिँ हामी अलिकति बढी मात्रामा व्यस्त छौँ।
खुदुनाबारी शरणार्थी शिविरका प्रतिनिधिहरूसँग कुराकानी गरिसकेपछि अब हामी एकैछिन बेलडाङ्गी शरणार्थी शिविरतिर लागौं। शैक्षिक संस्था कारितास अन्तर्गत युवा मैत्री केन्द्रमा काम गर्ने एकजना शरणार्थी,
म मनरथ पोखरेल।
सहायता संस्थाहरूको आकार अथवा भनौँ साइज घटिरहेछ, यसले चाहिँ शरणार्थीले 20 वर्षदेखि पाउँदै आइरहेको सहायतामा केही फरक पार्छ कि पार्दैन?
पक्कै पनि शरणार्थी शिविरको आकार घटेको छ, शरणार्थीको संख्या पनि घटेको छ, प्रभाव चाहिँ पारेको छ। त्यो चाहिँ उता क्याम्प मर्ज भइसकेपछि यताको एक्टिभिटी चाहिँ थप्ने युएनएचसिआरले प्लान गरेको छैन, त्यो उताको एक्टिभिटीहरू काटिरहेको छ, यता जनसङ्ख्या थपिएको छ, एक्टिभिटी चाहिँ थपिएको छैन। अहिले गोलदाप र टिमाईको शरणार्थीहरू लगेर त्यहीँ राखेको छ, युथहरूको संख्या बढेको छ बेलडाङ्गी क्याम्पमा, तर एक्टिभिटी बढेको छैन।
युवा मैत्री केन्द्रमा काम पनि गर्नुहुन्छ होइन, शरणार्थीको संख्या घटिरहेछ, शरणार्थीको संख्या घटेसँगै तपाईँहरूको जिम्मेवारी काम पनि त घटिरह होला नि?
पहिला गोलदाप, टिमाई, खुदनाबारी सबै क्याम्प जानु पर्थ्यो, अहिले अब गोलदाप र टिमाई छैन, बेलडाङ्गीमा सबै सारेको छ, एक्टिभिटीहरू त्यहाँनिर रेगुलर रूपमा गराउनु पर्ने हो, एक्टिभिटीहरू पनि घटेको छ, तर रेस्पोन्सिबिलिटी जसरी पहिला गाइड गर्नु पर्थ्यो युथहरूलाई त्यो नै यथावत नै छ भन्नुपर्छ।
मेरो नाम चाहिँ देविका खनाल, सेक्टर मेरो E1 155 र 56, मेरो डबल अटो बेलडाङ्गी 2।
यो सहायता संस्थाहरूले अहिले त आफ्नो साइज आकार घटाइरहेछन् नि, शरणार्थी बसेको शिविरको संख्या घटेसँगै र सँगसँगै शरणार्थीको संख्या पनि घटेसँगै, यसले चाहिँ शरणार्थीहरूले पाउँदै आइरहेको सहायतामा
केही फरक पार्ला के लाग्छ यहाँलाई?
पढे लेखेको मान्छेहरू दिनानुदिन घटिरहेछन्, घट्दै जान्छ जस्तो चाहिँ मलाई लाग्छ। घटाएको अवस्थामा पनि कुनै कुरो माग गर्दा माग गर्ने अवस्थै छैन, ऊ सिधा साधा व्यक्तिहरू हुनुहुन्छ। त्यस कारणले लाग्छ कि घटाउँदै लाँदा पनि एकदमै खोज खबर हुँदैन र घट्दै जान्छ भन्ने चाहिँ मलाई लाग्छ क्या।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा यतिन्जेल हामीले भूटानी शरणार्थी पुनर्वास हुने क्रम बढ्दै गएको अवस्थामा शरणार्थी सहायतामा संलग्न संस्था तथा शरणार्थी आबद्ध संस्थाहरूको भूमिकामा भएको परिवर्तन र जनशक्ति अभावका बारेमा चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम चितवन 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट एकसाथ प्रसारण भइरहेको छ। अब भूटानीहरू शरणार्थी हुनुपर्नेको कारण तथा त्यतिखेरको भूटानको बारेमा एकजना शरणार्थीको कुरा सुन्ने पालो।
बेलनागी 2 शरणार्थी शिविरको सेक्टर G2 मा आइपुग्दा एकजना दाईसँग मेरो भेट भयो। यहाँको शुभ नाम?
मेरो नाम लाल चौहान।
सेक्टर छाप्रो नम्बर कति?
72G2 72।
यो त तपाईँको 20 वर्ष यता बसेको ठेगाना होला। त्यसअघि चाहिँ?
त्यसअघि दागाना ब्लक दोराना गाउँ छुकाम।
कस्तो थियो त्यो ठाउँ?
खेतीपाती थियो, राम्रो रमाइलो थियो। अब आफ्नो निजी बारी थियो, वरिपरि कोही छरछिमेकी थिएनन्, खुला ठाउँ।
पहाड मधेस कस्तो हो त्यो ठाउँ?
पहाड हो, पहाड अब बजार आउँदाखेरि हप्ता दिन लाग्थ्यो काली खोला, अनि हप्ता दिन आउनु पर्दा खा चामल बोकेर, त्यहाँदेखि फेरि खा नुनेहरू फेरि बोकेर जान्थ्यो ढाक्रै बोकेर।
तपाईँको घरदेखि स्कुल अस्पताल कति टाढा थियो?
2 दिन लाग्थ्यो हस्पिटल जान। हस्पिटल छुँदै थिएन, छेउमा त्यो सामान सानो दबाई पानी थियो, स्कुल त थिएन त्यहाँ वरिपरि। नानीहरू पढ्न लगभग हामी जन्मिकन चाहिँ आफै बनाएको स्कुल थियो, आफै पढिएन, नानीहरू चाहिँ पढ्ने भर्खर वातावरण बनिँदै थियो, अब यता आइहाल्नु पर्यो।
घर कसरी चलाइएको थियो? खेती किसानी गरिन्थ्यो कि अरू केही थियो कि उपाय?
अब हलो कोदालो खेती भनेको त अब
अन्न के कति फल्थ्यो?
धान हुन्थ्यो, मकै हुन्थ्यो, कोदो हुन्थ्यो, फापर हुन्थ्यो, अब हुन्थ्यो नि अब उहाँ त मुरी भन्थ्यो, यहाँ त मोहन भन्छन्, उहाँ अब 15-20 मुरी धान, 15-20 मुरी मकै, त्यतिले मात्रै अब खानालाई पुग्थ्यो। अनि गाईहरू हुन्थ्यो, गोठहरू, त्यस्तै हो।
त्यहाँ छरछिमेकीहरू को को थिए?
छरछिमेकी अधिकारी थिए, पौडेल थिए, अनि दाल थिए।
कहाँ कहाँ पुगे होला अहिले?
कोही यहाँ सीमा छन्, कोही डीमा छन्, कोही माथि जीमै छन् मेरो छिमेकी।
तपाईँको आफन्तहरू कोही भुटानमा रहे?
भुटान मेरो साईलाई खाएर रहेछन्, डुजी गाउँमा छन्।
त्यस्तो ठाउँ के कति कारण र अवस्थाले छोडेर हिँड्नु पर्यो त?
त्यो कारण त अब डुकाले अब खेदो त झापा जा भन्नुभयो, उहाँ अब यो जानु अब तँलाई तलब छ, गिर्जाले भात पकाएको छ, त उहाँ जानु भन्नु, त्यसै कारणले अब म बस्न सकिएन।
त्यतिखेर सेना प्रहरीले कस्तो व्यवहार गर्थ्यो गाउँमा आएर?
सेना प्रहरीले भने त अब कुटेर, अब तैँले चना तिर्ने भन्दै कुट्ने, छैन भन्दाखेरि पनि तँ तिरेछ भन्ने, अनि दबाबमा पाथ्यो, दुर्देव अब बलात्कार गर्थ्यो। अब त्यो यता आएका अब दाजुभाइ आएकाको चेलीबेटीलाई उसलाई सेफ अब सेफ्ते दिनुपर्थ्यो, सेफ्ते भनेको अब सानालाई दिनुपर्थ्यो, सानालाई दिनुपर्थ्यो। यता आएका अब दाजुभाइ आएका थिए, उसका दिदीबहिनीहरू आएका चाहिँ उसलाई सेफ्ते दिनुपर्थ्यो, सेफ्ते भन्दै हो।
हिँडेको बेला कस्तो अवस्थाको घरबारी छोडेर हिँड्नुभयो?
हिँडेका बेला तोरीबारी थियो, अब पुरा अब त्यहीबाट जाँदै गर्नु, त्यहीबाट तल पुग्नु पर्ने, फर्केर बिचमै आउनुपर्छ, अब त्यहाँबाट घर चाहिँ छोड्नै पर्छ, तिमीहरूले यहाँ घर छोडिदिनु एक दिनको लागि, तिमीहरू फेरि फर्केर आउँछ भनेर हामीलाई त्यहाँ निकालेको। अहिले अब 20 वर्ष भइसक्यो, खोइ फर्काएको छैन।
कस्तो लाग्छ त्यो सबै कुरा सम्झिँदा?
पीडा व्यथा त आफैसँग छ नि, अब सबै भनेर के गर्नु र, आफ्नो पीडा व्यथा त हामीसँगै छ, सबै छोडेर हिँड्दाखेरि रोइयो नि त।
अब शरणार्थी शिविरको अभाव र अनिश्चयमा पनि आफूसँग भएका प्रतिभालाई जतनसाथ जगेर्ना गरिरहेका तथा सिप्र जागरले आफूहरूलाई क्रियाशील बनाइरहेका शरणार्थीलाई भेट्ने पालो। आजको कार्यक्रममा सहभागी प्रतिभावान शरणार्थीलाई भेट्न हामी पनि शरणार्थी शिविरतिरै लागौं।
शिविरभित्र खुदनाबारी शरणार्थी शिविरको उत्तरतिरको चौतारीमा एकजना सानो भाइ, के हो नाम सर?
भूपेन राई।
कति कक्षामा पढिन्छ?
5 कक्षा डेमेस स्कुल।
अनि पढ्नुदेखि बाहेक अरू चाहिँ के थोक गरिन्छ?
मलाई छोडिन जाऊ बापु तिमलाई लाग्ला है दिरा। सानो त्यो ठाउँमा रुदै बस्नु पर्ला है मेरो माया सम्झेर झुटो माया होइन मेरो जुन तारालाई सोध तिम्रो माया कति लाग्छ ढुक ढुकीमा खोज पराई तिमी नभइदेऊ प्राफु तिमीलाई लाग्ला है बिरानो चट्याउमा रुदै बस्नु पर्ला है मेरो माया सम्झेर
अनि पुरस्कार जितेको छ कि छैन
अस्ति ड्यामेज स्कुलमा जुनको ज्योतिले आएर दिन्छु पनि भन्न सक्दिन म सागरको मोतीले आएर दिन्छु पनि भन्न सक्दिन म त सक्ने कुरा गर्छु भन तिम्रो लागि मर्छु म त तिमी बिना पागलै हुन्छु कहिले एकुलै हाँसो एकुलै रुन्छु म तिम्रो भइसके तिमी मेरी बन्नु ल हे 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 नै नभन्नु ल
अब पुनर्वास भएका शरणार्थीले पठाएको इमेलको पालो आज हामीसँग अमेरिकाको टेनेसी राज्यको मेसफेलमा पुनर्वास भएका डिकवीर महतले पठाएको इमेल छ बेलडाङ्गी शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका महतले केही अङ्क पहिले हामीले शुरू गरेको पुनर्वास भएका र शरणार्थी शिविरमा छुटेका आफन्तहरूबीच गराइएको भलाकुसारीको अभियानलाई सारै सहराउनु भएको छ महतले कार्यक्रमले अमेरिकामा पुनर्वास भएका भूटानी र नेपालमा रहेका आफन्तको भावनालाई समेट्न ठूलो भूमिका खेल्दै पुलको काम गरेकोमा धन्यवाद भन्नुभएको छ यस्ता कार्यक्रमले विभाजित भएका हाम्रा आफन्तलाई एकै ठाउँमा भएको महसुस गराउँछ विभिन्न देशमा पुनर्वास भएका हामी भूटानीको खबर आदान प्रदान गराउने अभियान जारी राख्न महतको आग्रह छ कार्यक्रम मन पराएर इमेल पठाउनु भएकोमा महतलाई धेरै धेरै धन्यवाद
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईँलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश पोस्ट बक्स नम्बर 6469 काठमाडौँ अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ अथवा तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.np इमेल पनि गर्न सक्नुहुन्छ यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ
आउँदो बुधबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भूटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ पर्खिबस्नुहोला
अवस्त शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई भीमसेन राजबहाक शारदा देवकोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु नमस्कार